ایک مضمون رہ گیا تھا حکیم الامت مجدد الملت حضرت مولانا شاہ اشرف علی صاحب تھانوی رحمۃ اللہ علیہ کی یہ کتاب آداب المعاشرت، معاشرت کے آداب، اس میں مضمون مصافحہ سے متعلق ہے کہ مصافحہ متمم سلام ہے، یعنی سلام کا انتہا گویا کہ سمجھے، ان من تمام تحیاتکم المصافحہ، جس کا مطلب یہ ہے کہ مصافحہ متمم سلام ہے، سلام کو تمام کرنے والا ہے، یعنی گویا کہ سلام کے بعد مصافحہ ہے. اور سلام کے لیے کچھ قواعد مقرر ہیں، مثلا اذان کے وقت سلام نہ کرے، کھانا کھاتے وقت سلام نہ کرو، اور بھی مواقع ہیں، کوئی آدمی مشغول ہے جیسے کہ مضمون گزر چکا، مشغول آدمی کو سلام نہ کرو. تو فرماتے ہیں کہ جس طرح سلام کے کچھ قواعد اور قاعدے اور ضابطہ ہے، اسی طرح مسافر کا بھی کوئی ضابطہ ہے. جیسے عرض کیا کہ اب عالم کیا ہوتا ہے کہ آپ ملاقات کرنے والا آیا، سلام کیا نہیں، ہاتھ دے دیا. حالانکہ سلام مسافر سے زیادہ ضروری ہے، اس کی سنت کی اہمیت مسافر سے زیادہ ہے، لیکن عجیب ہے مسافہ کرتے ہیں سلام نہیں کرتے. اور اگر کوئی آدمی سلام کر لے مسافہ نہ کرے تو کوئی حرج نہیں ہے. تو اس کے لیے معلوم ہوا کہ مشغول کا آدمی کو مسافہ بھی نہ کرنا چاہیے. جیسے عرض کیا تھا کہ ایک مرتبہ میں کہیں تھا تو میرے دونوں ہاتھ مشغول تھے، دونوں ہاتھ میں کتاب وغیرہ کوئی چیز تھی. ایک صاحب آئے، اب میں نے اپنا ہاتھ یوں رکھا، اب کیا کروں میں، دونوں ہاتھ میں بھاری چیزیں. تو میں نے کہا سمجھانے کے لیے کہ میں نے کہا بھائی کیسے مسافہ کروں، کہا کوئی بات نہیں، ہاتھ بڑھایا کلائی پکڑ لی، اب یہ ان کا مسافہ ہو گیا. یعنی جان نہیں چھوڑنی ہے، کوئی نہ کوئی چیز پکڑنی ضرور ہے. صحیح ہے نا جی؟ جیسے یہ دونوں پکڑے بیٹھے ہیں. اللہ، ایک مضمون ہے کہ شب دوشنبہ نماز مغرب سرائے میر میں ہوئی، حضرت پھول پوری رحمۃ اللہ علیہ کا تجویز یہ ہوئی کہ رات کو ایک بجے کی ریل سے مئو روانہ ہوں اور حضرت والا درمیان کے ایک اسٹیشن سے اتر کر موضع فتح پور تالنر جا کو تشریف لے جائیں گے اور خدام سیدھے مئو کو تشریف لے جائیں. دوپہر کے قریب حضرت والا موضع مذکور سے مئو براہ راست تشریف لے آئیں. چنانچہ ایک بجے کی گاڑی سے روانہ ہونے کے لیے اسٹیشن کو روانہ ہوئے تو مشاہد کنندگان جو ساتھ ساتھ تھے وہ کا مجمع ایک بہت تھا. تو فرماتے ہیں کہ اول سرائے میر میں مسافہ ہوا، پھر اسٹیشن پر پہنچ کر دوبارہ کشاکشی ہوئی، کھینچا تانی. حضرت والا نے پکار کر فرمایا، صاحبو ایک قصہ سن لو اور ایک مسئلہ سن لو. تھانہ بھون کا ایک قصہ لڑکوں کا بیان فرمایا جس کا حاصل یہ تھا کہ کسی زمانے میں شریر لڑکوں نے ایک کمیٹی قائم کی کہ شہر کا انتظام ہم اپنے ہاتھ میں لیں گے، اور اس تنظیم کو باہم تقسیم کر لیا. اور ایک باہر سے آئے ہوئے میاں جی کوئی صاحب تھے معزز آدمی، ان کو خوب گت ہوئی، ان کی تنگ کیا، اور وہ گت یہ تھی کہ ایک لڑکا ان پر مسلط ہوا، ایک لڑکا ان پر مسلط ہو گیا اور قدم قدم پر السلام علیکم، السلام علیکم، السلام علیکم. آخر نتیجہ کیا ہوا؟ فرماتے ہیں مسکرا کر فرمایا ان کو نکال کے چھوڑا. فرمایا اسی طرح اگر تم کو مجھ کو نکالنا مقصود ہے تو مسافہ کر کے کیوں تنگ کرتے ہو، ویسے ہی چلا جاؤں گا. سبحان اللہ، یہ سمجھانا. اب آئیے ان حضرات کا کہ جو مسافہ کرتے ہوئے انگوٹھا دباتے ہیں، اس کا بھی مضمون ہے. वो लोग तो इसलिए अंगूठा दबाते हैं कि खिजर अलैहिस्सलाम की तलाश में, खिजर अलैहिस्सलाम की तलाश में। और एक दूसरी रिवायत भी है कि जिसकी हड्डी नहीं होगी ना, नरम नरम होगा ना, वो खिजर अलैहिस्सलाम है। ऐसे ही है ना। और अब दूसरी बात, एक हदीस शरीफ का जिक्र किया कि एक हदीस शरीफ में गोया कि एक बात के नाम से एक बात मशहूर है, वो गलत है। और वो गलत यह है कि अंगूठों में रगे मोहब्बत है, इसलिए ऐसे दबाते ना ऐसे करके, ऐसे ये क्या कहते हैं कि अंगूठे में रगे मोहब्बत है। तो हजरत ने फरमाया हदीस शरीफ मौजू है और ये तरीका दुरुस्त नहीं, मुसाफे का ऐसे होना चाहिए। ये है मुसाफे, अंगूठा ना दबा। कलाम यानी बात सुनने का अदब, बात को सुनने का भी अदब है। चलो उससे पहले अदब को समझाने के लिए भी और तबीयत की फराहत के लिए, एक आदमी की भैंस बीमार हुई, वो भागम भाग अपने दोस्त के पास पहुंचा, उससे पूछा यार कुछ अरसे पहले तुम्हारी भैंस बीमार हुई थी तो तुमने क्या किया था? उसने कहा कि मैंने उसको मिट्टी का तेल पिलाया था। अच्छा, ये सुनते भागा। अब वो पूछे से पुकारा सुनो, वो जल्दी भागा, जाकर वो भैंस को मिट्टी का तेल पिला दिया। वो तो शायद बच भी जाती, तड़पते तड़पते 3-4 घंटे में तड़प कर जान देती, ठिकाने लगाकर उसी के पास पहुंचा। यार तुमने अजीब बात बताई, मिट्टी के तेल पिलाओ, वो तो मैंने पिलाया तो मेरी भैंस मर गई। उसने कहा बात यह कि तुमने मुझसे आकर पूछा था कि तुमने अपनी भैंस को क्या पिलाया था, मैंने कहा मिट्टी का तेल, ये तो तुम्हारी बात का जवाब हुआ, लेकिन मैं आगे कुछ और कहना चाहता था, वो तो तुमने सुना ही नहीं। और वो ये कहना था कि मेरी भैंस मर गई थी। तो पता ये चला कि बात सुनने का भी एक अदब है, ना मुकम्मल बात ना सुने। अब आधी बात सुनी और चल पड़े। इसलिए हमारे बुजुर्ग मेरे शेख रहमतुल्लाह अलैह इस बात को मना फरमाते थे कि जो स्पीकर अजान वाले स्पीकर है, बयान के वक्त में इसको मत चलाओ, क्योंकि जो आदमी मस्जिद में आकर बैठा, मजलिस में आकर बैठा, वो एहतमाम से आकर बैठा है, वो अपनी पूरी तवज्जो इधर रखेगा, और जो स्पीकर पर सुनेगा वो बातें भी करेगा, काम भी करेगा, कभी सुनेगा कभी नहीं सुनेगा, इसलिए आधी बात सुनेगा। नतीजा ये होगा कि बात को कुछ का कुछ है, कुछ को बात को कुछ से कुछ कर जाएगा वो। और जो मुकर्रर है वो एक बात सुनाता है, समझाता है, कोई किस्सा सुनाता है, कोई लतीफा सुनाता है, उसके पीछे उसका एक मकसद होता है। मकसूद लतीफा नहीं होता, बल्कि लतीफे को सहारा बनाकर कोई पैगाम देना मकसूद होता है। अब जो आदमी ना तमाम बात सुनेगा, ना मुकम्मल बात सुनेगा, पूरी बात नहीं सुनेगा, वो मकसद मजमून कैसे समझेगा? इसलिए मना किया कि स्पीकर न चलाए अजान के अलावा। और अल्लाह ताला का शुक्र और एहसान है कि इस मस्जिद में जब से फकीर आया है, बनी शुरू से, अल्हम्दुलिल्लाह कभी अजान के अलावा स्पीकर नहीं खोले गए, तो इसको मना किया। तो ना तमाम बात सुनना, इसलिए फरमाया बात सुनने का भी अदब है। अदब, बात को अच्छी तरह तवज्जो से सुनना चाहिए। और अगर कोई शुबा रहा है, बात समझ में ना आए, तो मुतकल्लिम से यानी बात कहने वाले से दोबारा पूछ ले, तहकीक कर ले, बगैर समझे महज इज्तिहाद यानी अपनी राय से अमल न करें, क्योंकि बाज़ औकात गलत फहमी के साथ अमल करने से मुतकल्लिम को अजियत होती है। पूरी बात को सुनो कि अजियत का नहीं कि कहा कुछ कर दिया कुछ, ऐसा ना करें। वो बात सुने समझे। हजरत समझाने अगर बात समझ में नहीं आई दोबारा पूछ लो, ये अदब। खुतबा कुछ मसले लिखे हैं कि खुतबा ईदैन वगैरह और उसी हुक्म में दीनी बातें भी मजलिस शामिल हैं, उनका तवज्जो के साथ सुनना वाजिब है, उनका तवज्जो के साथ सुनना वाजिब है। अब उसमें ये हरकत करना वहां देख रहे हैं यहां देख रहे हैं कपड़ों से खेला कि मोबाइल निकाला साइड पे, मोबाइल निकाला साइड पे ऐसे देखा कि जैसे पता ही नहीं है कि हमने किया क्या और जेब में वापस रख लिया, ये सख्त बेअदबी की बात है। उसी तरह छुपकर बातें सुनना ये हराम है। और किसी जगह कमरे में है तो आने वाले समझे कि ये सो रहा है और ये बातें सुन रहे हैं उनकी, ये भी हराम है। और ये सब तजस्सुस में दाखिल है और तजस्सुस हराम है। अलबत्ता अगर किसी से मजर्रत पहुंचने का एहतमाल हो और अपनी या किसी मुसलमान की हिफाजत की गरज से अगर ये काम करे तो जायज है, लेकिन ये आम तौर पर घरों में रिश्तेदारों में ये कायदा नहीं चलेगा, ये तजस्सुस है जो कि हराम है। अदब। बाद मगरिब एक जाकिर शागिल को कि जिसने ये दरख्वास्त की थी तो उसको वक्त दिया, तो हजरत ने कुछ तलकीन की खातिर से उसको पुकारा क्योंकि जरा दूर थे। उन साहब ने जबान से हां तक नहीं कहा बल्कि खुद अपनी जगह से उठकर रवाना हुए, जिसकी हजरत को खबर नहीं हुई। इसलिए दोबारा इस ख्याल से कि शायद न सुना हो, हजरत ने दोबारा पुकारा। इतने में वो खुद आ गए, तब हजरत ने पूछा आपने जवाब क्यों नहीं दिया, आपने जवाब क्यों नहीं दिया, क्या जवाब के लायक मुझको नहीं समझा। जवाब देने से दाई को यानी बुलाने वाले को मालूम होता है कि मदरू ने सुन लिया, जिसको बुलाया जाए उसने सुन लिया, और जवाब न देने से तकलीफ होती है कि वो दूसरी मरतबा पुकारे, तीसरी दफा आवाज दे तो ये तकलीफ महज आपकी लापरवाही और सुस्ती की वजह से हुई कि आपसे जबान नहीं हिलाई गई। अगर हाँ कह देते तो मुश्किल था, हाँ कह देते तो क्या ये बात मुश्किल थी, जो आपसे कहते थे जी, कहते थे जी यानी मैंने सुन लिया, तो उससे काम कितना आसान हो जाता। सुभान अल्लाह, ये अदब सिखाया जा रहा है। गोया कि कोई पुकारे तो चुप करके नहीं, जी हाँ कुछ कह दे, जैसे कोई बात कही तो बस नहीं खामोशी से लपेटा और चल पड़े, ऐसा नहीं बल्कि कुछ इतला दे, जी हाँ जनाब अच्छा, कि उसको पता चले कि जी ये मेरी बात समझ लिया है या मेरी बात इसने सुन ली है। अदब। जब तुमसे कोई बात करे बेतवज्जोही से न सुनो कि मुतकल्लिम का दिल इससे अफसुरदा होता है। क्या अदब है, तवज्जो से सुनो। अब वो बात कर रहे हैं, वो बात कर रहे हैं, इन्होंने मोबाइल निकाला यूं किया, तो ये बेअदबी की बात है। और खुसूसन वो बात फरमा रहे हैं, वो बात जो तुम्हारे ही मसलियत के लिए हो, जिसमें तुम्हारा ही फायदा है या तुम्हारे ही सवाल का जवाब देता है, फिर भी उससे तुम नियाजमंदी दिखाते हो, जिसमें और उसमें एक बात और फरमाया कि जिसके साथ तुमको नियाजमंदी का भी ताल्लुक हो, गोया कि शेख के साथ कोई बड़ा हो, माँ बाप हो, अब उनकी बात को ऐसी बेतवज्जोही से सुनना सख्त बेअदबी है। और इसी में एक अदब ये भी सिखाया कि जैसे गुज़िश्ता दिनों कलाम बात करने का अदब सुनाएगा कि इतनी तवील बात ना करे कि अगला घबरा जाए, अगला घबरा जाए, इतनी तवील बात भी ना करे। अदब। जब तुमसे किसी काम को कहा जाए तो उसको सुनकर हाँ या ना जरूर जबान से कह दो, ताकि कहने वाले का दिल मुतमईन हो जाए, नहीं तो ऐसा न कहो, ऐसा ना हो कि कहने वाला तो समझे कि उसने सुन लिया है और तुमने सुना ना हो। वो ये संदेह कि तुम ये काम करोगे और तुमको ये काम करना मंजूर नहीं, तो नाहक दूसरे आदमी भरोसे में रहेगा। क्या अदब की बात है, सुभान अल्लाह। यानी कोई बात सुने तो हाँ या ना कह के उसका जवाब दे दे कि जी हाँ सुन लिया, हाँ करूंगा या नहीं करूंगा, समझे या नहीं समझे, ये सब अदब। अदब उस्ताद के बारे में, अगर कोई उस्ताद को बुरा करे, उस्ताद को कोई बुरा कहे, तो सुनकर चुप चुप और जू का तू ना बैठा रहे, बल्कि हत्तुल वसा उसका दिफा करे, हत्तुल वसा उसका दिफा करे। और अगर ऐसा नहीं कर सकता तो बैठा सुने नहीं, उठ खड़ा हो वहां से। और अगर दलील से नहीं समझा सकता तो कम से कम दांत तोड़ के उसके हाथ में दे दे। अदब, उस्ताद जो बतलाए उसको खूब तवज्जो से सुने, ध्यान जमाकर, कान लगाकर। और ये नहीं कि अगर नींद भी आ रही है, अगर नींद आ रही जमाई आ रही है तो उस्ताद ही को देखो, उसी को खाना शुरू कर दिया, ये सख्त बेअदबी की बात है। अदब, सुनने के बाद जो बात समझ में ना आए तो उसको उस्ताद का कसूर ना समझे, बल्कि अपनी फहम का कसूर समझे कि मैं ना समझूं। अल्लाह अल्लाह। अदब, फजलुल बारी का एक अदब लिखा है कि उस्ताद जब तकरीर कर रहा हो शेख, तो शागिर्द और मुरीद के लिए आदाब में से है कि हमातन उसकी तरफ मुतवज्जे हो। हमातन यानी पूरे जिस्म के साथ, पूरे जिस्म के साथ उसकी तरफ मुतवज्जे हो। तमाम आजा को साकिन रखे, सुकून, किसी दूसरे काम में मशगूल ना हो, बस खामोशी और सुकून के साथ सुनता रहे। आंख को भी उस्ताद के चेहरे की तरफ लगाए रखे, कानों को भी उस्ताद की आवाज पर लगाए रखे, कल्ब को, दिमाग को, जहन को हाजिर बेदार रखे, चुस्त और होशियार रहे। ये भी अदब है। अल्लाह, ये मेरे पीरो मुर्शिद, मेरे शेख आरिफ बिल्ला हजरत अकदस, हजरत मौलाना शाह हकीम मोहम्मद अख्तर साहब रहमहुल्लाह ताला के मलफूजात हैं, फ़ुयूज़े रब्बानी, जो के हरमैन शरीफैन के मलफूजात हैं। मदीना शरीफ के मलफूज है कि दुआ का एक अजीब मजमून, एक मजलिस थी उसके आखिर में यूं दुआ फरमाई कि ए अल्लाह, सरवर आलम सल्लल्लाहु अलैहि वसल्लम के सदक़े में और इस मदीना पाक के सदक़े में और इस मदीना पाक की ज़मीन के उस टुकड़े के सदक़े में जिस पर आप सल्लल्लाहु अलैहि वसल्लम का जिस्म मुबारक रखा हुआ है, जो बइजमाए उम्मत अर्श आज़म से भी अफजल है, काबे शरीफ से भी अफजल है, और शुहदाए उहद और तमाम साहबा इकराम रज़ियल्लाहु ताला अन्हुम अजमाईन और जुमले औलिया इकराम रहमतुल्लाह अलैहिम अजमाईन, जो जन्नतुल बकी में आराम फरमा है उनके सदक़े में और हमारे खास मशायख और बुजुर्गों के सदक़े में हम सबको साहिब नस्बत औलिया सिद्दीकीन बना दे। ए अल्लाह, औलिया सिद्दीकीन की जो मुंतहा है, हमको और हमारे आयज़ा और अकरबा और अहबाब को वहाँ तक पहुँचा दे। हम तो नाअहल हैं, लेकिन आप करीम हैं और करीम नाअहलों को भी नवाज देता है। हम नालायकों पर ए करीम ऐसी नज़र डाल दे कि हम नालायक लायक बन जाए। अपनी औलाद में उलमाए रब्बानीयीन पैदा होने की दुआ का इस्तिदलाल, अपनी औलाद में उलमाए रब्बानीयीन पैदा होने की दुआ का इस्तिदलाल। ارشاد فرمایا کہ ایک صاحب نے کہا کہ آج کل مدارس کے محتمم علماء یہ دعا مانگ رہے ہیں کہ اللہ ہماری ذریات میں علماء پیدا فرما جو ہمارے مدرسوں کو چلاتے رہے. یہ علماء تو مدرسوں کو موروثی جائیداد بنانا چاہتے ہیں. تو حضرت والا نے اس کا جواب دے کرتے ہوئے فرمایا کہ جو یہ کہتا ہے نادان ہے. سرور عالم صلی اللہ علیہ وسلم کی بعثت کو حضرت ابراہیم علیہ السلام نے مانگا تھا ربنا وبعث فیہم رسولا منہم کہ اللہ میری ذریات میں سے ایک پیغمبر پیدا فرما, لہذا اپنی اولاد میں علماء ربانیین پیدا ہونے کی دعا کرنا خلاف اخلاص نہیں ہے. ورنہ حضرت ابراہیم علیہ السلام یہ دعا نہ مانگتے کہ اے رب میری ہی ذریات میں پیغمبر پیدا فرما. علامہ آلوسی السید محمود بغدادی رحمۃ اللہ علیہ نے اس کی دو وجہ لکھی ہے کہ اپنے خاندان میں جب نبی ہوگا تو اس کو اپنے خاندان والوں کی زیادہ فکر ہوگی کہ میرے خاندان والے جہنم میں نہ جائیں, اور دوسری وجہ یہ ہے کہ خاندان والے بھی اس کی اتباع کریں گے کہ یہ ہمارے ہی خاندان کا آدمی ہے. چنانچہ حضرت مفتی شفیع صاحب رحمۃ اللہ علیہ نے میرے شیخ سے سوال کیا تھا کہ میرے بیٹے مولانا رفیع اور مولانا تقی, مفتی رفیع عثمانی صاحب اور مفتی تقی عثمانی صاحب دامت برکاتہم, عالم ہیں, لیکن اگر میں ان کو مدرسے میں رکھتا ہوں تو قوم مجھ کو بدنام کرے گی کہ یہ اقربا پروری کر رہا ہے, اپنے قرابت داروں کو نواز رہے ہیں. شیخ نے فرمایا کہ آپ اس کی پرواہ نہ کریں, دونوں کو مدرسے میں رکھے, آپ کے بیٹوں کو جو مدرسے کی قدر ہوگی کہ میرے باپ نے بڑے خون پسینے سے یہ دارالعلوم بنایا ہے وہ دوسرے کو نہیں ہو سکتی, کیونکہ جو مفت کی پاتا ہے مفت میں اڑاتا ہے. عجیب, مال مفت دل بے رحم. مفتی صاحب حضرت کے مشورے پر ہنس پڑے, خوش ہو گئے اور جا کر اپنے دونوں بیٹوں کو دارالعلوم میں استاد مقرر کر دیا. دادا آج آپ دیکھیں ماشاءاللہ, یہ تو 1960 کی بات ہے, اس میں وقت حضرت پھلپوری کا یہ مشورہ تھا. تو دیکھیے آج ماشاءاللہ کیسی ترقی ہے کہ نہیں. سبحان اللہ, اہل اللہ کو اہل دل کیوں کہا جاتا ہے, اہل اللہ کو اہل دل کیوں کہا جاتا ہے. ارشاد فرمائے کہ مکھی کے پر ہیں لیکن اس کے پروں کو کسی نے پر تسلیم نہیں کیا کیونکہ غلاظت پر گرتی ہے, اور جو پروانے روشنی پر فدا ہو رہے ہیں ان کے پروں کو پوری کائنات نے تسلیم کر لیا کہ یہ پروانے ہیں. اسی طرح جو لوگ مرنے والے اوپر مرتے ہیں ان کو اہل دل نہیں کہا جاتا کیونکہ ان کے دل مٹی پر مٹی ہو کر مٹی ہو چکے ہیں, اور جن کے دل اللہ پر فدا ہو گئے ان کو کہا جاتا ہے کہ یہ اہل دل ہیں. حضرت کا فارسی کا شعر ہے, اہل دل آکس کہ حق را دل دہت, دل دہت اورا کے دل را می دہت. اہل دل وہ ہیں جو دل اللہ کو دیتے ہیں جس نے ان کو دل عطا فرمایا ہے. سبحان اللہ, ارشاد فرمایا کہ جس کو اللہ والوں سے مل کر خوشی نہ ہو یہ دلیل ہے کہ اس کے دل میں اللہ کی محبت نہیں ہے. ایک شخص کہتا ہے مجھے کباب سے بہت محبت ہے, اور گلی سے آواز آتی ہے کباب والا. حضرت نے ایسے ہی فرمایا تھا یہ, اب آپ بتائیے کوئی پڑھ کر یہ بات کہہ سکتا ہے؟ یہ تو وہی کہہ سکتا نا جس نے سنا بھی ہو. اللہ کا شکر ہے جب یہ ملفوظ بیان ہو رہے تھے تو میں خود موجود تھا وہاں پر اس سفر میں, تو یہی تو کہا, پڑھنا اور ہے اور صحبت میں بیٹھنا اور ہے. لذا صحابہ, ہم تو حدیث شریف پڑھتے ہیں, صحابہ نے دیکھا ہے. ہم حدیث شریف پڑھ کر دعویٰ کرتے ہیں کہ تراویح 8 رکعت ہے, صحابہ دیکھ کر فرما رہے ہیں کہ 20 رکعت ہے, تو کس کا اعتبار زیادہ ہوگا؟ اور جو اس حدیث شریف سے ثابت کرتے ہیں وہ بھی باطل ہے, وہ استدلال بھی باطل ہے, کیونکہ وضاحت کے ساتھ احادیث مبارکہ موجود ہیں کہ جس میں نبی صلی اللہ علیہ وسلم نے 20 رکعت عطا فرمائی ہے. اور پھر صحابہ کا عمل, پھر کوئی ایک صحابی نہیں, اجماع تمام صحابہ جس میں حضرت عمر رضی اللہ تعالیٰ جیسے، حضرت عثمان رضی اللہ تعالیٰ جیسے، حضرت علی رضی اللہ تعالیٰ، حضرت عبی بن کعب رضی اللہ تعالیٰ، حضرت عبداللہ ابن مسعود، جماعت ہے پوری ایک، کوئی ایک دو صحابہ تھوڑی کہ وہ اپنی ڈیڑھ انچ کی مسجد بنا کے بیٹھ گئے تھے ان نالائقوں کے اس میں. لہذا ایک آدمی رہا تو کیا فرمایا، ایک شخص کہتا ہے مجھے کباب سے بہت محبت ہے، اور گلی سے آواز آتی ہے کباب والا، لیکن اس کے قلب پر کوئی کیفیت نہیں آتی، اور وہ یہ نہیں کہتا کہ اس کجا می آیت ہی آواز دوست، کہ دوست کی میرے دوست کی آواز کہاں سے آ رہی ہے. تو معلوم ہوا کہ یہ شخص عاشق کباب نہیں ہے. اس نے فرمایا کہ میرے شیخ نے فرمایا تھا اگر دوسرا بھی اللہ کا نام لے لے اور کہہ دے اللہ، تو اگر وہ اللہ والا ہے تو اللہ کا نام سن کر اس کے دل پر کیفیت طاری ہو جائے گی کہ آہ کون میرے محبوب کا نام لے رہا ہے. اور فرمایا کہ جب میں حج کرنے گیا تو مکہ شریف میں ایک شخص ہندوستان سے آیا تھا جس کے اکلوتے بیٹے کا نام حامد تھا. ایک عرب نے اپنے بیٹے کو آواز دی یا حامد، پس وہ ہندوستانی کانپنے لگا، اس کو اپنا بیٹا یاد آ گیا. لہذا یہ کیسے ممکن ہے کہ اللہ کا عاشق ہے اور اللہ کا نام سن کر مزہ نہ آئے. سبحان اللہ تعالیٰ یہ درد اور محبت ہم کو ہمارا قلوب کو اپنے کرم سے عطا فرما دے. وآخر دعوانا یا اللہ یا کریم. اللہ صلی اللہ وآخر دعوانا الحمد للہ. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.